بسم الله الرحمن الرحیم. کہانی یہ ہے بچوں کہ عالم اسلام کے دو درخشاں ستارے، انہوں نے ایک ہی زمین میں جنم لیا اور ایک کے بعد دوسرا جب آیا تو پہلے کی عمر 35 سال تقریباً ہو چکی تھی. اور یہ دونوں ملے اور انہوں نے ایک دوسرے سے کیا کہا؟ یہ کل کہانی. یورپ اور اس کے ساتھ افریقہ اور امریکہ تو بالکل الگ ہے. مسلمانوں نے جن زمینوں کو فتح کیا ان میں سے اسپین تھا، اور خلافت عثمانیہ کے دور میں مسلمان یورپ کے دروازوں پہ دستک دے رہے تھے. اور اسپین میں مسلمانوں کا اقتدار کئی 100 برس تک رہا. اور علم کا کوئی شعبہ ایسا نہیں ہے جس میں وہاں کے مسلمانوں نے کام نہ کیا ہو. کتاب و سنت پہ کام ہوا، فقہ پہ کام ہوا، اسپین کی زمین نے مجتہد پیدا کیے اور اسپین کی زمین نے بہت بڑے صوفی پیدا کیے. فلسفہ وہاں پر تھا، عربی ادب وہاں پر تھا، عربوں کی شاعری بہترین اس کا حصہ اسپین میں تھا. اور اب بیٹے آج کل چند برسوں سے ایک بات یہ چل رہی ہے کہ اسپین میں عیسائیوں نے مسلمانوں کو نکالا، اور اب ہندوستان سے ہندو مسلمانوں کو نکال دیں گے. یہ ایک ایسا نظریہ ہے جس کو بہت سے لوگوں نے سپورٹ کیا ہے، اور ہندوستان میں اب بھی بڑے بڑے علماء ہیں جو اس بات کو کہتے ہیں کہ ہندوستان سے ہندو مسلمانوں کو نکال دیں گے اور مسلمانوں کا وہ حشر ہوگا ہندوستان میں جو اسپین میں مسلمانوں کا ہوا تھا. اگرچہ یہ بات کہنے والے بڑے بڑے علماء ہیں، لیکن ہمیں مستقبل قریب اور مستقبل بعید دونوں میں اس کے کوئی امکانات سرے سے نظر نہیں آتے. اور ایسا ہونا بظاہر ممکن بھی نہیں. اور ایک بڑی وجہ یہ بھی ہے کہ آپ اگر ہندوستان اور اسپین کی جغرافیائی حدود پر غور کریں تو اسپین سے مسلمانوں کا اخراج کوئی ایک ہی دن میں نہیں ہو گیا، ڈھائی 300 برس لگے تب جا کر مسلمان آہستہ آہستہ اسپین سے نکلیں، اور ہندوستان میں ایسے نہیں ہو سکتا، کیونکہ مسلمان جب اسپین سے نکلے تو انہوں نے دنیا میں کہاں پناہ لی؟ وہ سمندر میں تھے نا، اور جو ان کے گرد و پیش کی حکومتیں تھیں وہ مسلمان نہیں تھیں، اس لیے وہ قاہرہ آئے، اس لیے وہ بحری سفر کر کے ہندوستان آئے، اس لیے وہ مختلف جگہوں پہ دنیا میں جا کے بسے، حرمین شریفین چلے گئے، اور فرض کر لو ہندوستان سے مسلمانوں کو نکالا جائے تو ان کے دو بہت بڑے ہمسائے سب مسلمان ہیں، پاکستان، اللہ کا شکر ہے ہم مسلمان ہیں، بنگلہ دیش، اللہ کا شکر ہے وہ مسلمان ہیں، تو مسلمان اول تو نکالے کیوں جائیں گے، اور فرض کر لیجئے نکال دیے گئے تو دونوں اطراف میں مسلمان. اور ایک بات بچوں یہ بھی ہے کہ دنیا کے حالات اب وہ نہیں رہے جو اس زمانے میں تھے، بہت فرق پڑ گیا. اب ملکوں کو تباہ کرنا، ملکوں کو فتح کرنا ویسا نہیں رہا جیسے پہلے تھا. لوگ آتے تھے، دونوں ملکوں کی فوجیں لڑتی تھیں، پھر ایک فوج شکست کھا جاتی تھی تو جو فاتح فوج ہوتی تھی وہ آگے بڑھ کے شہروں پہ، ملک پہ قبضہ کر لیتی تھی. اب ایسے نہیں رہا. اور ایک بات یہ بھی ہے کہ ہندوستان میں خود ہندوؤں میں ایسے لوگ اللہ کا شکر ہے ہیں جو پڑھے لکھے اور بہت سمجھدار ہیں، اور کبھی بھی یہ کوشش کی گئی تو خود وہ اٹھ کھڑے ہوں گے اور اس وقت کی ان سازشوں کے خلاف اٹھ کھڑے ہوں گے، کیونکہ وہ جانتے ہیں کہ ہندوستان کو سیکولر رہنا ہے. تو یہ بہت سی جگہوں پہ آپ سنیں گے کہ مسلمانوں کا حشر وہی ہوگا جو اسپین میں. کیوں بھئی؟ وجہ کوئی ایسی بات نہیں. اور یہ خدا کا ایک قانون ہے، جو لوگ بھی اقلیت میں ہوتے ہیں وہ اس ملک میں زیادہ سے زیادہ لوگوں کو اپنے گروہ میں شامل کرنے کی کوشش کرتے رہتے ہیں. تو ہندوستان میں مسلمان اب بھی اپنے علاوہ دیگر مذاہب کے لوگوں میں تبلیغ کرتے ہیں. یہ دعوت کا عمل، لوگوں کو خدا کے دین کی طرف بلانا اور لوگوں کو اپنے دین کی دعوت دینا، یہ سب چیزیں ایسی ہیں جو قوموں کے پاؤں کو جماتی ہیں، مضبوط کرتی ہیں. عربوں نے اگر اسپین میں یہ کام کیا ہوتا تو اسپین خالی نہ ہوتا، اور مسلمان اگرچہ انہیں بہت کچھ کرنا چاہیے لیکن پھر بھی وہ ہندوستان میں یہ کام کر رہے ہیں خدا کے دین کی اشاعت کے لیے اور اپنی بقا کی جد و جہد کے لیے، اور وہ کامیاب بھی. اس لیے हिंदुस्तान कभी स्पेन नहीं बनेगा, और हिंदुस्तान में जो उनके इंतखाबात और इन चीजों का निजाम है वो जब मुसलसल अमल में रहेगा तो ऐसा वक्त आएगा जब हिंदुस्तान की सेंट्रल असेंबली में मुसलमान बहरहाल एक इतनी बड़ी तादाद में मौजूद होंगे तो वो करने नहीं देंगे। और आखिरी बात, बहुत सी बातें हैं लेकिन बेटे अब दुनिया में ऐसे लोग हैं जो इंसाफ और हक की बालादस्ती चाहते हैं, तो यह नहीं हो सकता कि कोई मुल्क अपनी ही आबादी के बहुत बड़े हिस्से को कत्ल करने के लिए असलहा जमा कर ले और पूरी दुनिया सोई हुई आंखें बंद करके देखती रह जाए। ऐसे नहीं होता। तो स्पेन में एक बच्चा पैदा हुआ और उस बच्चे के वालिद के एक बहुत बड़ी शख्सियत से दोस्ती और ताल्लुकात थे। वो जो बच्चा पैदा हुआ वो मोहियुद्दीन इब्ने अरबी रहमतुल्लाह अलैह थे, और मोहियुद्दीन इब्ने अरबी रहमतुल्लाह अलैह जब पढ़ लिख के बड़े हुए तो उन्होंने अपनी जवानी ही के जमाने में अपने इल्म और तसव्वुफ में गहराई की वजह से इतनी शोहरत हासिल की कि उनके वालिद के जो दोस्त थे ना उन्होंने कहा भाई तुम्हारा बेटा तो बहुत मशहूर हो गया है, उसे भेजो, मैं उससे मिलना चाहता। शोहरत किसे कहते हैं? शोहरत का मतलब बताओ, सही मतलब अगर कोई बच्चा बताए तो जो वो कहे हम पेश करें। सही मतलब शोहरत किसको कहते हैं? हम हर मर्तबा आपसे सवाल करते हैं ना, गूंगे हो, इसी वजह से कि जब आप पढ़ते हैं ना तो फिर आपको सवालात के जवाबात देने में आसानी होती है। शोहरत किसको कहते हैं? बहुत अच्छे, आपने एक असूल पे तो अमल किया कि अगर नहीं आता तो चुप रहो, खामोशी। खामोशी का यह मतलब नहीं होता कि आप चुप रहिए, खामोशी हम सब को बोलने की हदूद सिखाती है कि बोलने की हद क्या है, कितना बोलना है, कितना चुप रहना है, क्या बात कहनी है, क्या बात नहीं कहनी, ये खामोशी सिखाती है। अच्छा तो ये बताइए आपके शोहरत किसे कहते हैं? शोहरत कहते हैं बेटे असल में तलवार को उसके नियाम से निकाल कर लहराना, शोहरत इसको कहते हैं। तलवार का एक खौल होता है ना, तलवार का एक गुलाफ होता है ना जिसमें लोग तलवार डाला करते थे, उसको जब निकालते हैं ना उसका कहते हैं नियाम। नियाम से तलवार को जब निकालते हैं तो उसे जो लहराते हैं इसको कहते हैं शोहरत, क्योंकि वो सबको नजर आती है। तलवार छुपी हुई जब निकाला तो सबने उसे देखा तो सबको पता चल गया ना कि तलवार है। तो शोहरत बुनियादी तौर पे इसको कहते हैं, और इसी से फिर मशहूर हुआ कि पहले कोई गुमनाम था फिर उसकी शोहरत हुई, यानी लोगों ने जाना कि कौन सी शख्सियत। तो ये लफ्ज आपने सीख लिया कि शोहरत بنیادی طور پہ کس کے لیے استعمال ہوتا ہے. بہت سے الفاظ ہیں بیٹے. اردو کمال کی زبان. اردو زبان میں اتنی وسعت ہے کہ اب تک جو نئے الفاظ آ رہے ہیں کھپ جاتے ہیں. اردو زبان میں اب تک اتنی گنجائش ہے کہ جتنے بھی نئے الفاظ آتے ہیں سب کھپ رہے ہیں آہستہ آہستہ. اور کروڑوں نہیں, کئی کروڑ, عرب سے بھی زیادہ لوگ اس زبان میں گفتگو بھی کرتے ہیں, سنتے بھی ہیں, سمجھتے بھی ہیں. تو آپ جو یہاں رہتے ہیں, ایک کرنے کا کام یہ ہے بیٹے کہ آپ اردو سیکھیے, اردو بولیے, اردو کو پھیلائیے. کیونکہ آہستہ آہستہ اردو زبان میں لٹریچر بڑھتا جا رہا ہے, شاعری بڑھتی جا رہی ہے, بڑی اچھی اچھی چیزیں آنے لگی ہیں. اردو میں جو اساتذہ کا کلام ہے اس کلام کے کیا کہیں. یہ شاعری جو ہے اس میں جو کلام ہوتا ہے, اس کلام میں کیا خصوصیت پائی جاتی ہے؟ شاعری میں شاعر کا جو کلام ہوتا ہے اس میں ایک چیز ہوتی ہے کلام کی لطافت, دوسری چیز ہوتی ہے کلام کی نزاکت, تیسری چیز ہوتی ہے کہ وہ جس کا کلام ہے نا اس کی الفاظ اور معانی پر قدرت, اور چوتھی چیز ہوتی ہے یہ ڈھونڈ کے لانا. ٹھیک ہے, پوچھنا کسی سے نا کہ چوتھی چیز کلام میں کیا پائی جاتی ہے. جب بھی شاعری پہ کلام پہ نقد کرتے ہیں تو ہمیشہ یہ چار معیار ہیں جس پہ پرکھتے ہیں کہ اس کی شاعری میں لطافت کتنی ہے, نزاکت کتنی ہے, خود شاعر کتنا قادر الکلام ہے, اور چوتھی چیز وہ تو آپ ڈھونڈ کے لائیں گے. تو شہرت ہوئی ابن عربی رحمت اللہ علیہ کی. ابن عربی بہت بڑے آدمی تھے عالم اسلام, اسپین میں پیدا ہوئے, پھر انہوں نے وہیں پڑھا, پھر انہوں نے سفر کیا, پھر مکہ مکرمہ آئے اور ان کی بیٹی فاطمہ ان کے ساتھ تھی. فاطمہ بیمار ہو گئی, بہت عجیب و غریب چیزیں انہوں نے لکھی ہیں. حدیث پہ انہوں نے لکھا, تفسیر پہ انہوں نے لکھا, لیکن جس وجہ سے وہ باکمال آدمی گنے گئے, فلسفہ اور معرفت الہیہ ان میں جمع ہو گئی, فلسفہ بھی انہوں نے پڑھا تھا. تو ابن عربی کی جب شہرت عام ہوئی تو اس زمانے کی ایک بہت بڑی شخصیت, وہ ان کے والد کے دوست تھے اور ان کا نام تھا ابن رشد. ابن رشد بھی بہت بڑے آدمی تھے. جب آپ کتابیں پڑھیں گے تو آپ کو پتا چلے گا کہ ابن رشد کا ایک اپنا نظریہ تھا. پھر آپ علی گڑھ چلے جائیں گے, آپ سر سید کو پڑھیں گے. سر سید جو تھے, آپ نام سنا ہے ان کا؟ اچھا, ان کا اصل نام کیا تھا؟ سر سید احمد خان؟ نہیں جی, سر سید محمود علی شاہ. نہیں بیٹے, سر سید کا اصل نام سید احمد خان تھا. कितना आसान है। ये सर जो उनके साथ आता है ना, ये सर उस जमाने में बड़े लोगों को अंग्रेज खिताब दिया करते थे, तो इसलिए असल ये लफ्ज है सर सैयद अहमद खान। और हम जो बोलते हैं सर सैयद, तो लोग समझते हैं सर सैयद उनका नाम है, वो जात के एतबार से सैयद थे और सैयद अहमद उनका नाम था। गवर्नमेंट ने जब उन्हें सर का लकब दिया तो फिर सर सैयद अहमद खान, सर इकबाल। अब सर इकबाल, एक मिसाल आपके सामने पेश कर रहे हैं कि सर इकबाल, ठीक है ना जी, अगर खिताब लगाएं तो फर्ज कर लीजिए सर इकबाल हो जाए। अब कल को कोई कहे कि उनका नाम सर इकबाल था, सर इकबाल तो कोई चीज नहीं, इसी तरह सर सैयद कोई चीज नहीं, सर सैयद अहमद खान। उन्होंने भी इब्ने रुश्द को बहुत पढ़ा, उन्होंने इब्ने रुश्द को लिखा और बहुत सी तहरीरात में उन पर जो अकल का गलबा है, ये गलबा दर हकीकत उन्होंने इब्ने रुश्द से लिया। इब्ने रुश्द एक ही वक्त में बहुत बड़े फलसफी भी थे, और इब्ने रुश्द का एक कमाल बेटे ये भी है कि इब्ने रुश्द ने फिका को बहुत अच्छी तरह पढ़ा था, इतना ज्यादा पढ़ा था, इतना ज्यादा कि अइम्मा अरबा की फिका पे उन्होंने अबूर हासिल किया। शाफई, मालकी, हनफी और हम्बली, चारों फिकों पे बयक वक्त उस आदमी की नजर थी। और कभी आप बड़े होके जब किताब पढ़ेंगे ना बिदायतुल मुज्तहिद, तो फिर आपको एहसास होगा कि इस आदमी का इल्म किस गजब का था, इस आदमी का मुताला किस गजब का था, कितना वो पढ़ता था। तो इब्ने रुश्द ने किसके वालिद से कहा, इब्ने अरबी, इब्ने अरबी रहमतुल्लाह अलैह के वालिद से कहा कि तुम्हारा बेटा बहुत मशहूर हो गया, भेजना उसे किसी। इब्ने अरबी रहमतुल्लाह अलैह बिल्कुल जवान लड़के, और ये उनसे 35 साल बड़े। फर्ज कर लो कि वो जब पहुंचे होंगे तो उनकी उम्र उस वक्त लिखी हुई है किताबों में, हमें ख्याल नहीं इस वक्त, लेकिन ये अगर 25 बरस के थे तो वो 60 साल के थे। इतना फर्क था दोनों के दरमियान। तो उनके घर में दाखिल हुए, बैठे, और इब्ने रुश्द रहमतुल्लाह अलैह तशरीफ लाए और इब्ने अरबी रहमतुल्लाह अलैह खड़े हुए सलाम वगैरह के बाद। ये है कहानी। इब्ने रुश्द ने कहा वाकई रियली रियली वाकई, इब्ने अरबी ने कहा हां। उन्होंने कहा कि हां तो इब्ने अरबी ने कहा हां और नहीं, बस ये उनकी मुलाकात थी। और इब्ने रुश्द ने कहा कि इस हां और नहीं के दरमियान हजारों लोग मारे गए, ये उनकी मुलाकात। एक ने कहा कि रियली, उसका हां, उसका हां, उसका नहीं। कि शदीद प्यास लग रही है और हमारे घर में जो रेफ्रिजरेटर है उससे एक ठंडे पानी का गिलास हमें ला दीजिए। सारी चीजें उसने मुतय्यन कर दी ना कि शदीद प्यास लग रही है, इसका मतलब जल्दी पानी लाना है। लाना कहां से? हमारे घर से। घर में भी नलका भी हो सकता है, खुला पानी भी पड़ा हो सकता है, कुछ भी, उसने कह दिया रेफ्रिजरेटर से, और कितना लाना है? उसने कहा एक गिलास। तो इसलिए हमेशा बोलने का तरीका यह है कि जुमला भरपूर होना चाहिए, सामने वाले को आपसे कम से कम सवाल का मौका मिले। जितना आप जुमला अधूरा छोड़ेंगे वो उतने ही सवाल करेगा, उन सवाल से फिर आप तंग हो जाते हैं कि क्या इतनी बातें पूछते हो भैया, पूरी बात बताइए। आपने पूरी बात नहीं बताई, उससे तो सवाल करने सही है ना। तो इसलिए ये दोनों ने अपनी मुलाकात में कामिल जुमले कहे। इब्न अरबी रहमतुल्लाह अलैह जब मिले तो उन्होंने कहा वाकई रियली, इसका मतलब यह था कि जो मेरे अलूम हैं और जो कुछ मैंने पढ़ा पढ़ाया है क्या आप समझ गए? वाकई? क्या वाकई? हां, मतलब जो कुछ आपने पढ़ा पढ़ाया है, जो आपका इल्म है, मैं समझ चुका हूं, मैं उसे पढ़ चुका हूं। उनका हां यानी जो कुछ मेरे अलूम हैं आप उसकी तस्दीक करते हैं, आप ये कहते हैं कि वो सब चीजें सही थी? उनका हां, कुछ चीजें सही नहीं और हर चीज सही नहीं थी। इस हां और नहीं में बहुत बड़ा जहान है, बहुत बड़ी दुनिया है। हां इजहार के लिए इस्तेमाल होता है और नहीं किसी चीज की पोशीदगी के लिए इस्तेमाल होता है। तो उसने कहा कि ये जो तुम बात कर रहे हो बच्चे हां और नहीं की, तो मेरे अलूम में कुछ चीजें ऐसी हैं जो सही हैं, आप उसकी तस्दीक करते हैं, कुछ चीजें ऐसी हैं, लेकिन ये याद रखो ये हां अल्लाह की जात का जाहिर होना और नहीं अल्लाह की जात का मख्फी होना। कितने ही आशिक थे जिन्होंने मारफत इलाहिया में वो मुकाम पाया कि नहीं के मुकाम पर पहुंच के जब अल्लाह की जात उन्हें नजर नहीं आई तो वो दुनिया से रुखसत हो गए। और हां कितने ही थे जिन्हें जात अकदस तक रसाई हुई और वो वसल में मर गए। एक शेर आपको सुनाते हैं, आपको समझ नहीं आएगी लेकिन कभी सुनना और समझना इसे। तेरे फिराक की लज्जत में मर गए हैं लोग, जो तू नहीं मिलता ना, और हर कोई चाहता है कि तुझे देखे और मुजाहिदा करता है, नमाजें पढ़ता है, नफ्स पे पाबंदियां लगाता है ताकि तुझ तक पहुंचे, और तेरे जैसी पोशीदा कोई चीज नहीं है। तो ये जुदाई है ना एक तरह की। तेरे फराक की लज्जत में मर गए हैं लोग, लोग इस जुदाई में मर गए, तेरे विसाल का आलम न जाने क्या होगा। तू मिलेगा तो फिर क्या होगा, फिर कैसी क्या चीज आ जाएगी? जो जुदाई से मर जाते हैं वो तेरे मिलने के बाद मरेंगे तो मरेंगे भी किसी से उससे भी बुलंदतर, मौत को भी काबू में ले आएंगे। इसलिए मसनवी के आगाज में मौलाना रूम ने यही कहा, ये मसनवी बहुत बड़ी किताब है बेटे, इस जैसी बड़ी किताब हमारे इल्म में नहीं है कि दुनिया की किसी भी जुबान में मसनवी की कोई मसील हो, कोई इससे मिलती जुलती चीज। वो बिल्कुल आगाज इससे करते हैं, पहला शेर मसनवी, विश्नो सुनो अज नए बांसुरी देखिए, بانسری مولانا کے ہاں سمبولک چیز ہے. سمبولک چیز کا مطلب یہ ہوتا ہے کہ ہر شاعر کسی نہ کسی چیز کے ذریعے اپنے خیالات کا جذبات کا اظہار کرتا ہے. اور اس کی کیا مثال دیں آپ کو, مولانا روم کے ہاں بانسری, علامہ اقبال کے ہاں صحیح کوئی بولا ہے کیا شاہ, اتنا ہی کسی نے کہا ہاں, یا ہم نے اتنا ہی سنا ہے, علامہ اقبال کے ہاں شاہین, مولانا روم کے پیر و مرشد ان کے ہاں سرخاب, ان بڑے لوگوں کے ہاں کوئی نہ کوئی چیز سمبولک علامتی. مثنوی نے شروع یہاں سے کی کہ سنو از نئے وہ جو بانسری ہے شکایت می کند, وہ شکایت کرتی ہے, حکایت می کند وہ کہانی بتا رہی ہے, قصہ بتا رہی ہے, بس جدائی ہا شکایت می کند اور وہ اپنی جدائی کا رونا رو رہی. تو اس نے کہا ہاں اللہ تعالی کا ظہور, اللہ کا ظاہر ہونا اتنا کھلا ہوا ہے, اللہ کا ظاہر ہونا کہ ہماری آنکھیں اس کو دیکھنے سے قاصر ہیں, اور ساتھ ساتھ وہ اتنا چھپا ہوا بھی ہے کہ چھپنے میں اعلی ترین سطح کا چھپاؤ اسی کا ہے. اس پہ ایک اور شعر بھی محروم نہیں کہا ہے غالباً, کمال کی بات کی ہے انہوں نے, یا پھر شمس تبریز نے کہا. شمس تبریز محرومی کے پیر و مرشد تھے. تو کمال کے شاعر تھے ہاں اور نہیں. ایک صاحب نے ہمیں میسج بھیجا ہے, انہوں نے آپ بچوں کے ساتھ ہماری گفتگو کہیں سنی تو انہوں نے ہمیں پیغام بھیجا ہے کہ یہ کہانی تم اپنے ہی آپ کو سناتے ہو یا بچوں کو سناتے ہو. پھر انہوں نے لکھا ہے یہ یقیناً بچوں کو نہیں سنائی جاتی. ہم نے کہا ہاں اور نہیں, ہم نے بھی یہی لکھ بھیجا کیا کرتے. تو اس لیے بچوں یہ بڑے بڑے الفاظ, یہ بڑی بڑی کتابیں, یہ بڑی بڑی تھیوریز جب آپ بڑے ہوں گے نا تو آپ کو پتا چلے گا کہ یہ کیا چیزیں. اسی طرح ہوتا ہے, آہستہ آہستہ تدریجن ترقی ہوتی. ہم آپ کو اوپر کی طرف کھینچنا چاہتے ہیں, آپ کوشش کر لیں نیچے کی طرف کھینچ لیں. شمس تبریز نے ایک جگہ کہا ہے, انہوں نے کہا کہ مراد اللہ تعالی کی ذات ہے. انہوں نے کہا میرا محبوب اتنا کامل ہے کہ وہ جب مہربانی کرے میں اس کے سامنے کیا چیز ہوں, میری تو کوئی ہستی نہیں ہے, لیکن جب وہ مہربانی کرے تو کانٹے کو گلاب میں تبدیل کر دیتا ہے, تو مجھے کس نے کہا کہ میں چمبیلی کا پھول بنوں. سمجھ آ گئی کچھ, ہنس رہے ہیں نا آپ. انہوں نے کہا اس کا کرم کانٹے کو تبدیل کر دے تو گلاب کا پھول بنا دے, تو مجھے کس نے کہا کہ میں چمبیلی بن جاؤں. مطلب یہ ہے کہ جب انہوں نے کرم ہی فرمانا ہے, انہوں نے مہربانی کرنی ہے, تو اگر میں کانٹا ہوں تو مجھے گلاب کا پھول بنا دے. چمبیلی اگرچہ ایک پھول ہے لیکن وہ پوری طرح جو مجھ پر مہربانی ہے آپ کی اس کا اظہار نہیں ہے. آپ ایسی مہربانی کیجئے جو آپ کے شایع نشان ہے, میرے نہیں, میرا تو میں تو ہوں ہی نہیں. من باشم, یہ الفاظ وہاں ہیں اس شعر میں کہ میں ہوں کچھ نہیں. تو اسی اللہ تعالی کا ظہور, اس کا ظاہر ہونا وہ اتنا زیادہ ہے اس کائنات میں کہ ہماری آنکھیں اس کو دیکھنے سے عاجز، اور وہ اتنا چھپا ہوا ہے کہ اس جیسا کوئی چھپا بھی نہیں۔ اللہ تعالیٰ نے جو فرمایا کہ ظاہر بھی وہی ہے اور باطن بھی وہی ہے، یہ چیز ٹھیک ہے بچوں، کچھ تو سمجھ آئی ہوگی، ٹھیک ہے، آئندہ انشاءاللہ پھر بات